أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. اللهم كل وليك لحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، وليا وحافظا وقائدا وناصرا ودليلا وعينا، حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. اللهم صل على محمد وآل محمد وعجل فرجهم. أيام شهادة أمير المؤمنين علي بن أبي طالب صلوات الله وسلامه عليه، آپ سب کی خدمت میں اور بالخصوص امام زمانہ علیہ السلام کی خدمت میں تعزیت و تسلیت عرض کرتا ہوں، اور دعا ہے کہ خداوندہ امیر المؤمنین علیہ السلام کے توسط سے اور ان کے توسل سے اور ان کے صدقے ہمیں راہ امیر المؤمنین پر درست چلنے کی توفیق عطا فرمائے، اور اس راستے پر، صراط المستقیم پر، حبل اللہ پر ثابت قدم رہنے کی توفیق عطا فرمائے. اب دو تین مناسبتیں، اب کافی مناسبتیں ہیں یہاں پر. ایک تو خود ماہ رمضان کی قیمتی لمحات ہیں خصوصاً، اور اس کے علاوہ شہادت امیر المؤمنین علیہ السلام، اور اسی طرح خود شب 19 یعنی شب 19 جو کہ لیلۃ القدر کی پہلی رات ہے، اپنی تقدیر بنانے کی پہلی رات ہے. تو جہاں تک شہادت امیر المؤمنین علیہ السلام کی بات ہے اور اس مناسبت کے حوالے سے، پہلے یوں سوچا تھا کہ اسی سیشن میں جو ہمارا موضوع ہے حضرت آدم علیہ السلام، اسی کو 15-20 منٹس بیان کر کے پھر امیر المؤمنین علیہ السلام کے موضوع پر آ جائیں گے، لیکن پھر دیکھا کہ نہیں ہو پائے گا. صحیح ہے، اس وجہ سے یہ ڈیسائیڈ کیا ہے کہ ان سیشنز کو اسی طرح جاری رکھیں گے، حضرت آدم علیہ السلام کے موضوع کو، اور الگ سے امیر المؤمنین علی ابن ابی طالب علیہ السلام کے حوالے سے 3 دن ایک الگ سے ویڈیو سیشن کریں گے انشاءاللہ، کہ آج سے جو ہے وہ اپلوڈ ہو جائے گی. ٹھیک ہے، 3 دن ہم، 3 راتیں ہم امام علیہ السلام کے حوالے سے کچھ تاریخی اعتبار سے آپ کی خدمت میں کچھ نکات میں پیش کروں گا. ٹھیک ہے، انشاءاللہ آپ پھر منتظر رہیں. ہم پہنچے تھے آدم علیہ السلام علی نبینا وآلہ وعلیہ السلام کی توبہ کے موضوع پر، اور یہ بات ہوئی تھی قرآن مجید کی اس آیت سے کہ جب حبوط اول کا خطاب ہوا تو حبوط اول کے بعد حضرت آدم علیہ السلام نے کلمات کے ذریعے توبہ کی، اور 2 یا 3 احتمالات آپ کی خدمت میں پیش کیے تھے کہ یہ کلمات کیا ہیں جو خداوند متعال نے حضرت آدم کو عطا کیے. ایک قول یہ ہے کہ یہ کلمات خود غفور اور رحیم اور تواب کی حقیقت ہے، وہی اسماء الہی ہیں، یعنی یہ 3 اسماء کہ غفور اور رحیم اور تواب، کہ جس کے ذریعے حضرت آدم نے توبہ کی اور ان کی توبہ قبول ہوئی. ایک قول یہ تھا کہ وہ کلمات در حقیقت ائمہ معصومین علیہم السلام تھے، خصوصاً ائمہ پنجتن. ٹھیک ہے، رسول خدا سے لے کر، اور جس کو ہم کہتے ہیں پنجتن کہتے ہیں اردو میں. اب اس حوالے سے روایت بھی موجود ہے، البتہ اس روایت کے بارے میں جو ابھی میں آپ کی خدمت میں پیش کرنے جا رہا ہوں، اب یہ روایت خود اہل سنت کے سورس کی ہے. ٹھیک ہے، اب بعض علماء شیعہ فرماتے ہیں کہ یہ روایت شیعہ سورس سے اور شیعہ ائمہ سے جو ہے ہم تک نہیں پہنچی ہے، لیکن آج کے جو ہمارے معاصرین، یعنی آج کے زمانے کے جو شیعہ علماء جو اس وقت زندہ ہیں، انہوں نے اس روایت کو نقل کیا ہے اور یقین کے ساتھ نقل کیا ہے. تو میں بھی آپ کی خدمت میں ان کی اتباع کر کے یہ روایت، جو کہ بہت ہی جالب روایت ہے، آپ کی خدمت میں پیش کرتا ہوں، اور دیکھیں کہ کس طرح وہ کلمات کہ آدم علیہ السلام نے جن سے توسل کیا، وہ توسل کر کے ان کی توبہ قبول ہوئی. یہ روایت اس طرح سے ہے کہ جب دیکھیں قصص الانبیاء علیہ السلام نامی کتاب ہے کہ جس کے اندر یہ روایت کی سند شیخ صدوق رحمت اللہ علیہ تک پہنچتی ہے اور وہ نقل کرتے ہیں مختلف راویوں سے, اور یہ روایت جو ہے وہ جاتی ہے پہنچتی ہے ابو ہریرہ تک, ٹھیک ہے, اور ابو ہریرہ نقل کرتے ہیں نبی اکرم صلی اللہ علیہ وآلہ وسلم سے, کہ میں نے کہا یہ اہل سنت کے جو ہیں وہ شخصیت ہیں ابو ہریرہ, ان کے رجالیوں میں سے ہیں, ٹھیک ہے, لیکن میں نے کہا اہل شیعہ علماء نے اس روایت کو نقل کیا ہے, ٹھیک ہے, اور جو مطالب ہیں اس روایت میں کوئی منافات اور تعارض اور کوئی ٹکراؤ نہیں ہے ان باتوں سے, ان مطالب سے جو ابھی تک ان سیشنز میں آپ کی خدمت میں پیش کیا ہے. دیکھیں قال رسول الله صلى الله عليه وآله وسلم لما خلق الله آدم ونفخ فيه من روحه. اگرچہ یہ عبارت پریزنٹیشن میں نہیں ہے, میں اس کو فوراً پڑھ کے آپ کی خدمت میں ٹرانسلیٹ کر کے پھر اس اصل عبارت پہ آتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں کہ جب خداوند متعال نے آدم علیہ السلام کو خلق کیا اور وَنَفَخَ فِيهِ مِنْ رُوحِ اور ان کے وجود میں اپنی روح کو پھونکا, اِلْتَفَتَ آدَمُ يَمْنَةَ الْعَرْشِ, تو آدم نے اپنے دائیں سائٹ پر عرش کو دیکھا اور عرش کی طرف متوجہ ہوئے, فَإِذَا خَمْسَةُ أَشْبَاحٍ, وہاں پر آدم علیہ السلام نے دیکھا کہ وہاں پر عرش پر پانچ ہستیاں موجود ہیں, فقال یا رب, اے میرے پروردگار, هل خلقت قبلی من البشر احدا, کیا مجھ سے پہلے بھی خدایا تو نے بشر کو خلق کیا ہے, کسی انسان کو خلق کیا ہے؟ قال لا, خداوند نے کہا نہیں, تو آدم علیہ السلام نے کہا کہ فمن هؤلاء الذين ارى اسماءهم, تو یہ کون ہے کہ جن کے اسماء میں دیکھ رہا ہوں. اب یہاں سے پریزنٹیشن بھی آپ دیکھیں, فقالا, اب خداوند نے متعالی یہاں سے فرمایا, یہ حدیث قدسی ہے, حدیث قدسی وہ ہوتی ہے جو خود خداوند متعال جسے بیان کرتا ہے, ٹھیک ہے, خداوند متعال نے فرمایا ہؤلاء خمسۃ من ولدک, یہ پانچ ہستیاں, یہ افراد تیرے فرزندوں میں سے ہیں, لولاہم ما خلقتک, اگر یہ نہ ہوتے نہ تجھے خلق کرتا, لا خلقت الجنة ولا النار ولا العرش ولا الكرسي ولا السماء ولا الارض ولا الملائكة ولا الجن ولا الانس, ٹھیک ہے, یہاں تک دیکھیں, اگر یہ ہستیاں نہ ہوتی, یہ پانچ ہستیاں نہ ہوتی, تو میں نہ تجھے خلق کرتا, نہ جنت و جہنم کو بناتا, نہ عرش و کرسی و آسمان و زمین کو بناتا, نہ ملائکہ کو خلق کرتا, نہ جن و انس کو میں خلق کرتا, ٹھیک, هؤلاء خمسة شققت لهم أسماء من أسمائي, یہ وہ پانچ ہستیاں ہیں کہ میں نے اپنے ناموں سے ان کے لیے نام چنا ہے, یعنی میں خدا, میرے جو اپنے نام ہیں اپنے ناموں میں سے ان کے لیے میں نے نام چنا ہے. تو خداوند نے مطالعہ, دیکھیں کیا خوبصورت یہ حدیث ہے, اب خداوند کی بات دیکھیں, فَأَنَا الْمَحْمُودُ وَهَذَا مُحَمَّدُ, میں محمود ہوں اور یہ محمد ہے, وَأَنَا الْأَعْلَى وَهَذَا عَلِيٌّ, میں اعلیٰ ہوں اور یہ علی ہے, وَأَنَا الْفَاطِرُ وَهَذِهِ فَاطِمَةٌ, میں فاطر ہوں اور یہ فاطمہ ہے, وَأَنَا ذُو الْإِحْسَانِ وَهَذَا الْحَسَنُ, اور میں صاحب احسان ہوں اور یہ حسن ہے, وَأَنَا الْمُحْسِنُ وَهَذَا الْحُسَيْنُ, اور میں محسن ہوں احسان کرنے والا اور یہ حسین ہے. پھر خداوند متعال نے فرمایا آلیت علی نفسی انہ لا یأتینی احد وفی قلبه مثقال حبت من خردل من محبت احدهم الا ادخلته جنتی. خداوند نے فرمایا میں نے اپنے نفس پر قسم کھائی ہے کہ کوئی شخص میرے پاس نہ آئے کہ جس کے دل میں ان کے لیے محبت ہو مگر یہ کہ اسے جنت میں داخل کروں گا، یعنی جس شخص کے دل میں ان ہستیوں کی جانب محبت ہو میں ان کو ان لوگوں کو ان محبین کو جنت میں داخل کروں گا۔ وَآلَيْتُ بِعِزَّتِي أَنَّهُ لَا يَأْتِينِ أَحَدٌ وَفِي قَلْبِهِ مِثْقَالُ حَبَّةٍ مِنْ خَرْدَلٍ مِنْ بُغْضِ أَحَدِهِمْ إِلَّا أَدْخَلْتُهُ نَارِي۔ پھر خداوند نے متعال نے اپنی عزت کی قسم کھائی اور کہا کہ کوئی شخص میرے پاس نہ آئے اور اس کے دل میں ان میں سے کسی ایک کی جانب دشمنی ہو اور بغض ہو مگر یہ کہ ان کو جہنم میں داخل کروں گا، یعنی جس شخص کے اندر ان ہستیوں کی نسبت بغض و کینہ اور دشمنی ہو تو یہ جہنم میں جائیں گے۔ پھر خداوند نے متعال نے فرمایا، یا آدم، اے آدم، هؤلاء صفوتی من خلقی بهم، دیکھیں هؤلاء صفوتی من خلقی، یہ میری برگزیدہ مخلوقات ہیں، بهم انجی من انجی و بهم اهلکو من اهلک، یہ میری برگزیدہ مخلوقات ہیں اور جس کو نجات پانی ہوگی ان ہستیوں کے ذریعے نجات پائے گا اور جس کو ہلاک ہونا ہوگا ان ہستیوں کے ذریعے ہلاک ہوگا۔ دیکھیں کتنی خوبصورت روایت ہے، ٹھیک ہے، البتہ ہمیں دیگر انبیاء علیہ السلام کے حوالے سے بھی روایات فراوان ملتی ہیں، خود حضرت نوح علیہ السلام کے حوالے سے، حضرت آدم علیہ السلام اور دیگر انبیاء علیہ السلام، کہ انہوں نے مشکلات کے اندر، مصائب اور مصیبتوں کے اندر ان پانچ ہستیوں سے توسل کیا ہے۔ مثلا حضرت نوح علیہ السلام نے جب وہ طوفان کا واقعہ پیش آیا تو وہاں پر حضرت نوح علیہ السلام نے اہل البیت علیہ السلام سے اور امام حسین علیہ السلام سے توسل کیا اور پھر وہ کشتی اپنے ساحل پر پہنچی۔ البتہ روایت بہت ساری ہیں، موجود ہے میرے پاس، لیکن فی الحال یہ ہمارا موضوع نہیں ہے۔ اب بات ساری یہ ہے کہ یہاں پر علماء ایک بات فرماتے ہیں کہ کیوں اہل البیت علیہ السلام سے توسل کرنا ضروری ہے، نہ فقط آدم علیہ السلام کے لیے بلکہ تمام انبیاء کے لیے، نہ فقط تمام انبیاء کے لیے بلکہ تمام اولیاء کے لیے ضروری ہے کہ اہل البیت سے توسل کریں۔ ہم سب، میں اور آپ جو معمولی انسان ہیں، اپنی مختلف زندگی کے فیزز میں، چاہے وہ مشکلات کے فیزز ہوں چاہے وہ آسانیوں کے فیزز میں ہوں، مسلسل ہمیں اہل البیت سے توسل رکھنا ضروری ہے۔ کیوں؟ اب یہاں پر علماء یہ بات فرماتے ہیں، بہت سارے ممکن سوالات اٹھے، ٹھیک ہے، لیکن میں اس سے گزر جاؤں گا۔ کیوں؟ کیونکہ یہ بات بہت ڈیٹیل طلب ہے یہاں پر، کہ در حقیقت خداوند نے متعال نے یہاں پر خود فرمایا ہے اس حدیث میں بھی اور دیگر احادیث میں بھی کہ میں نے اس کائنات کو، اس نظام ہستی کو اہل البیت کی خاطر خلق کیا ہے۔ ایک روایت میں ہے کہ میں نے، اے محمد، تیری خاطر یہ ساری کائنات میں نے خلق کی ہے۔ اب کیا وجہ ہے، کیوں حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کی خاطر یہ ساری کائنات خلق کی ہے، اور اگر یہ ہستی نہ ہوتی تو نہ سما اور نہ زمین اور نہ یہ سب کچھ، عرش اور کرسی، یہ سب کچھ نہ ہوتا، یہ سب تیری وجہ سے میں نے خلق کیا ہے۔ کیوں؟ اب یہ عقائد کی مباحث ہیں اور دیگر جو عرفاء ہیں اور فلاسفہ ہیں وہ بتا سکتے ہیں کہ اس کی کیا وجہ ہے، کیوں خداوند متعال نے نبی اکرم کی خاطر یہ ساری کائنات خلق کی ہے۔ اور یہاں پر بعد میں خداوند متعال نے اسی حدیث میں آپ نے خود مشاہدہ کیا کہ خدا نے اپنی عزت کی قسم کھائی ہے، صحیح ہے، کہ اگر کسی نے اہل البیت علیہ السلام کی جانب ان کی نسبت کم ترین بغض بھی دکھایا تو وہ یقیناً آتش جہنم میں داخل ہوگا۔ یعنی کس قدر خداوند متعال ان ہستیوں کی نسبت حساس ہے، ٹھیک ہے، عجیب، البتہ حساس جو لفظ استعمال کیا وہ خدا کی جانب صحیح نہیں کہ میں یہ صفت استعمال کروں کہ خدا بہت حساس ہے، یہ حساس ہونا یہ ہمارے لیے ہے، سمجھنا ٹھیک ہے اس بات کو۔ बस यहां से हमें एक बात पता चल जाती है नतीजे के तौर पर कि अगर मैं और आप चाहते हैं कि अपनी जिंदगी में निजात पाएं या खुदा ना खासा हलाकत की तरफ जाएं, ठीक है, निजात और हलाकत का मेयार क्या हो गया यहां पर? अहलुल बैत से मुत्तसिल होना, उनसे इर्तिबात कायम करना। लिहाजा यहां पर देखें, खुद आदम अलैहिस्सलाम ने भी अपनी निजात कैसे पाई? सही है, हुबूत अव्वल के बाद जब खिताब आया कि इहबितू, सही है, तो किस तरह निजात पाई? तौबा की, और तौबा में देखें आपने खुद देखा कि हजरत आदम अलैहिस्सलाम ने इन कलिमात खमसा से तवस्सुल किया। सही है, आदम को अल्लाह तबालक व ताला ने कलिमात इल्का किए। वो कलिमात क्या थे? ये कलिमात, कलिमात खमसा, यानी अहलुल बैत अलैहिस्सलाम के अस्मा और उनकी हकीकत, इनकी तरफ तवज्जो ही आदम की मुत्तसिल हुए, मुतवस्सिल हुए और तौबा कबूल हुई कि इन्नहू जे के कुरान खुदावन ने मुतआले फरमाया कि मैं तवाब और रहीम हूं। जब तौबा तौबा कबूल हुई, अब देखें यहां पर एक सीरत हमें खुद औलियाए खुदा और उलमाए आलाम की सीरत में हमें ये बात मिलती है। अब जितने भी उलमाए रब्बानी, क्यों उलमाए रब्बानी को रब्बानी कहते हैं, क्यों आलिम रब्बानी को रब्बानी कहते हैं? इसकी वजह अल्लामा तबातबाई रहमतुल्लाह अलैह फरमाते हैं कि रब्बानी का मतलब यानी आलिम रब्बानी, यानी साहिब इल्म रब, जो इल्म रब का साहिब हो, जो अपने अंदर इल्म रब रखता हो, उसे कहते हैं आलिम रब्बानी। अब हर इंसान को, हर तालिब इल्म को और हर शख्स को जो है आलिम रब्बानी नहीं कहते। हर वो शख्स जो हौजे में पड़ा हुआ उसको आलिम रब्बानी नहीं कहते। आलिम रब्बानी की निशानियां होती हैं वो शख्स जो इल्म रब रखता है। अब इन उलमाए रब्बानी की आप जिंदगी को पढ़ें, ठीक है, इनके जिंदगी नामे मौजूद हैं, बायोग्राफीज मौजूद हैं, इनकी सीरतें मौजूद हैं। अब तमाम इन उलमा की सीरतों में देखें एक चीज जो बर्जस्ता है, जो बड़ी नजर आती है इनकी जिंदगी के अंदर, वो तवस्सुल है, अहलुल बैत से तवस्सुल है। ये आपको एक एक उलमा, एक एक आलिम की सीरत में आपको नजर आएगा। अब एक बात मैं और आपको बताता चलूं, वो ये कि अगर मैं और आप ये काम करने लगे, अगर हम मैं और आप तवस्सुल के दरवाजे को, जो कि फ्री ऑफ कॉस्ट है, कोई इन्वेस्टमेंट नहीं है, सही, और ये बेहतरीन अय्याम है, मुश्किलात के अय्याम जो इस वक्त पूरी दुनिया पर छा गए हैं, ये बेहतरीन अय्याम है अहलुल बैत से मुतवस्सिल होने का। अगर उलमा फरमाते हैं, अगर अहलुल बैत से हम मुतवस्सिल हो गए और अपना इर्तिबात बरकरार करने में कामयाब हो गए, तो नतीजे में हमें इस दुनिया में भी उनकी शफाअत मिलेगी और आखिरत में भी उनकी शफाअत मिलेगी। शफाअत इस दुनिया में कैसे मिलेगी? सही है, शफाअत इस तरह से मिलेगी कि वो हमारी मुश्किलात में हमारा साथ देंगे, सही, हमारी मदद को आएंगे, इमदाद के लिए आएंगे, और आखिरत में भी हमें कयामत के उन संगीन और हौलनाक और हर मवाकिफ से जो है वो हमें शफाअत दिलाएंगे और हमें बचाएंगे। ठीक है, तो ये मुतवस्सिल और तवस्सुल के जरिए हमें नसीब हो सकता है। एक और बात, तवस्सुल का एक और नतीजा, ये पहला नतीजा क्या था? तवस्सुल का शफाअत। दूसरा नतीजा, अगर मैं और आप अहलुल बैत अलैहिस्सलाम से तवस्सुल करना शुरू करें, तो नतीजे में हम खुद उनके वजूद का हिस्सा बन जाएंगे। हम, मैं और आप जो मुहिब्बीन अहलुल बैत अलैहिस्सलाम है, कि हम अपने आप को शिया अहलुल बैत अलैहिस्सलाम कहते हैं, तवस्सुल के जरिए इर्तिबात, इर्तिबात कैसे हासिल होगा? तवस्सुल के जरिए, ठीक है, तवस्सुल के जरिए हम उनके वजूद का हिस्सा बन जाएंगे। कि इस बारे में बेहतरीन रिवायात मौजूद है, मेरे सामने इस वक्त रिवायत मौजूद है, पीछे जो किताबें पढ़ी है उनमें भी रिवायत मौजूद है, ठीक है, सही, किसी और फुर्सत में। बस इंसान, अगर इंसान एक कामिल बनना चाहता है, देखिए मैं और आप क्यों ये सारी बातें कर रहे हैं, आप आपस में, ठीक है, क्यों ये डिस्कशन हो रही है, इंसान शनासी की डिस्कशन क्यों हो रही है, क्यों मज़र आदम अलैहिस्सलाम के बारे में इतनी तवील गुफ्तगू कर रहे हैं। सर ये 19 सेशंस होने को आए लेकिन हजरत आदम अलैहिस्सलाम के हवाले से गुफ्तगू खत्म नहीं हो रही, इंसान एक कामिल के हवाले से गुफ्तगू और बहस खत्म नहीं हो रही। इसकी वजह यह कि मुझे और आपको जो इस दुनिया में बेउनवाने खलीफा इलाही भेजा गया है, वो इस वजह से भेजा गया है ताकि हम उस कमाल के रास्ते को तय कर सकें और वो इलाही और इंसानी कमालात को अपने अंदर ईजाद कर सकें, वो कमालात जो अंबिया के अंदर मौजूद है, वो कमालात जो अहलुल बैत के अंदर मौजूद है। अगर मैं और आप इन कमालात को हासिल करना चाहते हैं, इसका रास्ता तवस्सुल और मुत्तसिल होना है। अगर मुत्तसिल हो गए, अगर तवस्सुल में हम कामयाब हो गए, तो हम इंसाने कामिल के चैनल से अपने आप को कमाल तक पहुंचा सकते हैं। कौन है इंसान कामिल? वो जो कामिल 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 है, वो कौन है? वो नबी खत्मी हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम है जो इंसान कामिल है। इनके चैनल से तवस्सुल के नतीजे में इनसे मुर्तबित हो सकते हैं मानवी तौर पर, और इनके चैनल के जरिए, इनके उस कनाल के जरिए हम अपने आप को इंसान कामिल के दर्जे तक फाइज कर सकते हैं अपने आप को। ये तवस्सुल का दूसरा नतीजा। अच्छा, अगर आप पूछें कि ये है आपके पास कहां से बात आ रही है, देखें तो सारी बात उलमा की, प्लस उलमा ये फरमाते हैं, औलियाए खुदा हमें ये फरमाते हैं, सही है, कि जिनकी किताबें हजारों साल में हम तक पहुंची हैं, सही, वो ये फरमाते कि हर उम्मत अपने अंबिया और औलिया के वजूद के चैनल से कमाल को पहुंच सकती है। बहुत ही गोल्डन पॉइंट है ये आज के लिए, कि हर उम्मत अपने अंबिया, अपने नबी और अंबिया और औलिया के वजूद के चैनल से, उनके कानाल से जो है वो कमाल को पहुंचती है। और अंबिया और औलिया कहां से, किस चैनल से? देखिए, अंबिया को भी कमाल तक जाना है, इंसान कामिल हैं अंबिया, लेकिन इंसान कामिल के भी लेवल्स हैं, लेवल्स हैं, लेवल्स हैं। अंबिया अलैहिस्सलाम और औलिया खुदा अगर कमाल के बीशतर मरातिब को तय करना चाहते हैं, तो वो भी अहलुल बैत अलैहिस्सलाम के वजूद के चैनल के जरिए जो है वो कमाल तक पहुंच सकते हैं। बस नतीजा क्या हुआ? अगर मैं और आप जो कि मामूली इंसान है, अगर कमाल तक पहुंचना चाहते हैं, तो क्या रास्ता है? वो वाहिद रास्ता क्या है? वो वाहिद रास्ता वजूद अहलुल बैत अलैहिस्सलाम है, वजूद नूरानी अहलुल बैत अलैहिस्सलाम। बस इस एतबार से देखें, एक अजीब नतीजा है, एक बहुत ही इंटरेस्टिंग नतीजा है। वो नतीजा क्या है? इस एतबार से अगर ये आपने तवज्जो की अभी तक की गुफ्तगू में, तो इस एतबार से पूरा निजाम इंसानी, तमाम निजाम इंसानी, सही है, वो एक मसीरे वाहिद तय कर रहा है, वो एक वाहिद रास्ता तय कर रहा है कमाल तक पहुंचने के लिए। पूरा आलम इंसानी अज अव्वल आदम अलैहिस्सलाम अभी तक और ता कियामत, पूरा आलम इंसानी माजी से लेकर ता कियामत एक वाहिद रास्ते को तय कर रहा है। किसके लिए? कौन सा रास्ता? कमाल का रास्ता। कमाल का रास्ता तय कर रहा है कमाल तक पहुंचने के लिए, और वो वाहिद रास्ता क्या है? अहलुल बैत अलैहिस्सलाम, कलिमाते खमसा। ये तो हमारी बात हो गई, लेकिन अशकिया की बात करें तो ये तो अहलुल बैत की बात हुई ना, जो हक पर हैं, मैं और आप जो हक पर हैं, ये तो हक के पैरोकारों की बात हो रही थी। लेकिन अशकिया जो बातिल के पैरोकार हैं, उलमा फरमाते कि अशकिया भी अपने इमामों के वजूद के चैनल के जरिए शकावत तक पहुंचेंगे। बस हक के पैरोकार अहलुल बैत की इमामत में कमाल तक पहुंचेंगे, बातिल और उनके पैरोकार जो है वो जो अशकिया हैं, वो अपने इमामों के चैनल से, उनके वजूद के जरिए जो है वो कमाल तक नहीं बल्कि शकावत तक पहुंचेंगे। उनका शकावत भी जो है वो एंड तक चला जाएगा, 100% शकावत की बात होती। इसी वजह से दीनी तालीमात में हमें ये ताबीर मिलती है कि इमाम हक, इमाम बातिल, सही है, इमाम हक या इमाम जन्नत, इमाम जहन्नम, ये ताबीरें हमें मिलती हैं दीनी तालीमात के अंदर। बस हम अल्हम्दुलिल्लाह, हमें शुक्र करना चाहिए अल्लाह तबारक व ताला के हम हक के इमाम के पैरोकार हैं, और खुदा हमें तौफीक दे कि हम इस रास्ते में साबित कदम रह सके इंशाअल्लाह। ओके, अब यहां पर आप देखिए तौबा के हवाले से जो अभी तक जो गुफ्तगू हुई है, वो गुफ्तगू में हमें दो या तीन और टर्मिनोलॉजीज का यहाँ सामना करना होगा। वो टर्मिनोलॉजीज आसान है, कोई प्रॉब्लम नहीं है, इसको गौर से सुने। देखें, जब हुबूत अव्वल मुहक्कक हुआ, कि हुबूत अव्वल के बाद क्या हुआ था, या हुबूत अव्वल का माना क्या था, अगर आपको याद है, हुबूत अव्वल का माना ये था कि हजरत आदम अलैहिस्सलाम को उस मकाम व मंजिलत कुर्ब इलाही से खारिज किया गया था, अगरचे 100% खारिज नहीं किया गया था, ठीक है, लेकिन एक हद तक, कुछ परसेंटेज की हद तक उनको उस मकाम व मंजिलत से खारिज किया गया था। और नतीजे में वो जो माजरा आपके सामने, वाकयात पेश किया आपके सामने, आदम अलैहिस्सलाम ने फिर तौबा से क्या हुआ, उनकी तौबा के नतीजे में हयात जमीनी हयात आसमानी में तब्दील हो गए। ये गौर से सुने, ठीक है, अगर आदम अलैहिस्सलाम तौबा ना करते, अगर तौबा ना करते तो क्या होता, तो या इंसान का लफ्ज फिलहाल इस्तेमाल कर ले तो बेहतर है, अगर इंसान इस मरहले में तौबा नहीं करता तो इंसान चूंकि हुबूत का शिकार हो चुका है और वो तौबा अगर ना करता तो वो अपनी हैवानियत के अंदर ही रह जाता, सही, क्योंकि शजर ममनुआ से खाने के बाद, तनावुल करने के बाद बदन की जानिब तवज्जो मुहक्कक हुई, जब बदन की जानिब तवज्जो मुहक्कक हुई हुबूत का खिताब आया, जब हुबूत का खिताब आया तो उस जज्बा इलाही से वो खारिज हुए, उस मकाम व मंजिलत रूह इलाही से, कुर्ब इलाही से खारिज हुए और अपने बदन की तरफ भी तवज्जो हो चुकी है। अब यहां पर अगर आदम अलैहिस्सलाम चाहते हैं कि वो दोबारा उस मकाम व मंजिलत इलाही को हासिल करें तो यहां पर तौबा जरूरी है, अगर तौबा ना करते तो वो अपने लो लेवल में ही बाकी रह जाते। लो लेवल क्या है इंसान का, हैवानियत, इंसान नबाती है, न देखे लेवल, नबाती हैवानी इंसान, ये इंसान की खिलकत के मराहिल हैं। पहले नबात में होता है, रुश्तो नमूव की हालत में होता है, प्रोग्रेस की हालत में होता है, फिर हैवानियत उसके अंदर वजूद में आती है, यानी शहवतें वगैरह सारी चीजें, और इंसानियत। अब आदम अलैहिस्सलाम जो इंसानियत के इस मरहले में हैं, हुबूत के बाद अगर तौबा ना करते, तौबा का क्या मतलब है, तौबा का मतलब ये बाजगश्त, तौबा का अब माना देखें डिक्शनरी में भी, तो तौबा का क्या मतलब है, वापस लौटना, तो आदम को तौबा करने की क्या जरूरत है, इसलिए जरूरत है ताकि वो वापस लौट सकें, लेकिन मेहनत के साथ, सही है, वो जमीनी हयात में आने के बाद अब मेहनत और मुशक्कत करके और राज और नियाज इबादत के जरिए फिर वो उस मकाम पे लौट सकते हैं। अगर तौबा ना करते तो दोबारा इस हैवानियत के मरहले में ही रह जाते, और फिर क्या होता, फिर वो हुबूत अंदर हुबूत अंदर हुबूत का शिकार होते, जिस तरह शैतान ने वो मराहिल तय किए। लेकिन आदम अलैहिस्सलाम को खुदा की रहमत नसीब हुई, इन्नहु हुवा तव्वाब रहीम का मिस्दाक बने और तौबा की उन्होंने कलिमात खमसा के जरिए, नतीजे में हयात जमीनी तब्दील हो गई हयात आसमानी में, यानी क्या मतलब, यानी अब आदम अलैहिस्सलाम को ये रास्ता दिया गया है कि आप जमीन में रहते हुए इंसान का रुख इंसानियत की जानिब जा सकते हैं और उस कमाल को 100% हासिल कर सकते हैं। बात समझ में आ रही है इंशाल्लाह, यानी अब ऐसा नहीं कि जमीन में रहते हुए अब मैं वो रास्ता तय नहीं कर सकता हूं कमाल का, बिल्कुल तय कर सकता, क्यों, ये तौबा की वजह से हुआ है, यानी मुझे और आपको जो कि बनी आदम है, मैं और आप बनी आदम है, सही, मेरा और आपका काम क्या है इस दुनिया में, मेरा और आपका काम यह है कि इस दुनिया में रहते हुए, इस जमीन पर रहते हुए हयात जमीनी के तकाजे भी तय करें, पूरे करें, और हयात आसमानी के भी तकाजे तय करें। अगर मैं और आप सिर्फ और सिर्फ हयात जमीनी के तकाजे तय करें, यानी क्या हयात जमीनी के तकाजे, यानी अपना पेट भरना, अपनी शहवतों को पूरा करना, खाने पीने में और मजे उड़ाने में, पिकनिक लगाने में जो है वो अपना टाइम बिता देना, यानी अपने बदन और उसकी लज्जतें और उसके अहकाम को फकत तवज्जो देना, दैट्स इट, ये हो जाएगी हयात जमीनी। आदम अलैहिस्सलाम को खुदा ने कहा कि तुम ये हयात जमीनी के साथ साथ हयात आसमानी भी तय करने के काबिल हो। बस मैं और आप जो कि फर्जंदान आदम है, इस दुनिया में रहते हुए अपनी मादी लाइफ को भी हम आबाद करें, से ये घर लें, खाना पीना करें, अच्छी जॉब हो हमारे पास, अच्छा बिजनेस हो, अच्छा पैसा कमाए, कोई प्रॉब्लम नहीं है, ये हयात जमीनी के तकाजे हैं। लेकिन ये तकाजे, ये हयात जमीनी फकत हयात जमीनी के लिए नहीं है, ये हयात जमीनी हयात आसमानी का मुकदमा है। ये बात समझना जरूरी है, हयात जमीनी मुकदमा है हयात आसमानी के लिए, वो असल मकसद है। अगर मैं और आप सिर्फ हयात जमीनी के मरहले में रह जाए तो क्या होगा, यानी हमने तौबा का अमल अंजाम नहीं दिया है, हम और आप हैवानियत के मरहले में ही रह जाएंगे। और फिर क्या होगा, फिर जब मैं और आप आलम बरजख में जाएंगे तो नतीजे में वहां पर जो हमारा हाल होगा वो खुदा ही जाने। सही, अगर मैं और आप चाहते हैं कि आखिरत को, आखिरत यानी आलम बरजख और उसके बाद जितनी मराहिल मुझे और आपको तय करने हैं बखूबी तय कर सकें, तो इसी दुनिया में रहते हुए इसी महदूद एज लिमिट में, इसी लिमिटेड एज ऑफ लाइफ में हयात जमीनी भी तय करना है, हयात आसमानी को भी तय करना है। क्यों? क्योंकि दुनिया और आखिरत इसी दुनिया में है। दुनिया, मुझे एक बात बताए ना आप, क्या दुनिया आखिरत में है या आखिरत दुनिया में है? उलमा और उरफा फरमाते हैं कि दुनिया आखिरत के अंदर है, ना आखिरत दुनिया में। बस मैं और आप इस वक्त आखिरत के अंदर है, इस वक्त आखिरत के अंदर है, इस वक्त बरजख के अंदर मौजूद है। खुदा हमें तौफीक दे। अच्छा, ये यहां तक हयात जमीनी और इंशाल्लाह हयात आसमानी क्लियर है। अब एक और ताबीर, एक और टर्मिनोलॉजी, एक और मतलब जो समझना जरूरी है वो ये कि मुझे और आपको इख्तियार दिया गया है, सही है, कि इस हयात जमीनी को और हयात आसमानी को तय करें। यहां पर दो ताबीरें, दो रास्ते हैं, एक सआदत का रास्ता, एक शकावत का रास्ता। लेकिन ना फकत सआदत, ना फकत शकावत, बल्कि गौर से सुने, सआदत महज, शकावत महज, या उरूज का रास्ता है यहां पर, या सुकूत का रास्ता है। उरूज सुकूत, सुकूत यानी गिरावट, या इस वक्त मैं और आप सुकूत यानी उरूज को तय कर रहे हैं, परवाज में लगे हुए हैं। ठीक है कि माह रमजान का मकसद ही यही है कि हम परवाज करें, और या खुदा का सुकूत और गिरावट को तय कर रहे हैं, और उस जमीन के साथ लेयर्स और हुबूत के मराहिल को हम तय कर रहे हैं शैतान की मानंद। अब सआदत महज किया है साथ, देखिए इस वक्त मैं और आप जिस एज, मुमकिन आप 50 साल के हो, मैं 30 साल का हूं, मुमकिन है कोई 20 साल का हो, जो कोई जो जिस एज का भी हो, या वो सआदत महज का रास्ता तय कर रहा है या शकावत महज। महज यानी आप इसको, मैं महज को यूं समझाऊं तो शायद बेहतर होगा, आई होप मैं समझा पाऊं। देखें, सआदत के लेवल्स हैं, शकावत के लेवल्स हैं। खुदा ना खासा अगर मैं शकावत के लेवल्स को तय कर रहा हूं, फॉर एग्जाम्पल मैं इस वक्त शकावत के लेवल नंबर 10 पर हूं, या परसेंटेज नंबर 10 पर हूं, 10% ऑफ शकावत मैंने खुदा ना खासा तय कर लिया है, अब आहिस्ता 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 मौत तक अगर मेरी जिंदगी का रास्ता शकावत ही चलता रहा, तो मौत तक मैं शकावत महज तक पहुंच जाऊंगा। शकावत महज यानी 100% शकावत, हकीकत शकावत, सही है, हकीकत शकावत को मैं पा लूंगा हालत एहतजाज में, اور حالت احتضار پھر میں کیا ہوگا؟ حالت احتضار میں اس انسان کا جو حقیقت شکاوت کو پا لے گا. حالت احتضار میں روایت میں ہمیں ملتا ہے کہ مومن ہو یا کافر, غور سے, مومن ہو یا کافر, حالت احتضار میں ہر انسان کو اہل البیت علیہ السلام 14 معصومین کا دیدار نصیب ہوگا. دوبارہ کہوں, حالت احتضار میں مومن کو بھی کافر کو بھی, سب کے سب کو اہل البیت 14 معصومین علیہ السلام کا دیدار نصیب ہوگا. اگر خدا نہ خواستہ یہ انسان جو حالت احتضار میں, اس کی پوری زندگی شکاوت میں گزر گئی ہے اور اب حقیقت شکاوت کو وہ پا چکا ہے, نتیجے میں جب اہل البیت اس کے سامنے آئیں گے حالت احتضار میں, تو وہ ان کو رد کر دے گا. مسلمان ہے, نبوت کا قائل ہے, امامت کا قائل ہے, لیکن حالت احتضار میں شکی ہونے کی وجہ سے نبوت کا بھی انکار کر دے گا, امامت کا بھی انکار کر دے گا اور توحید کا بھی انکار کرے گا. لیکن اگر ایک انسان خوش قسمتی سے اس نے جو گائیڈ لائنز, اس کو جو دین کی جانب اس کو ملی ہے, اس نے گائیڈ لائنز پر عمل کیا ہے, ہدایت پر عمل کیا ہے, تو اور اس نے سعادت 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 اور حالت احتضار میں آنے تک حقیقت سعادت کو وہ پا چکا ہے, اس کا وجود سعادت ہو چکا ہے. دیکھیں بات یہ ہو رہی ہے, محض کا مطلب یہ ہے, صحیح ہے کہ جب انسان سعادت ہے محض کے مرتبے تک پہنچ جاتا ہے, یعنی اس کا وجود ہی سعادت بن چکا ہے. جب اہل البیت کا دیدار ہوگا احتضار میں, تو وہ خوشی سے ان کا استقبال کرے گا, اہل البیت بھی ان کا, اس شخص کا خوشی سے استقبال کریں گے اور وہ سعادت کے ساتھ اس دنیا سے جائے گا. تو دیکھیں راستہ جو ہے وہ خطرناک ہے. اب میرا اور آپ کا اختیار ہے, اٹس مائی اینڈ یور اون ول پاور. ہم دیکھیں کہ ہم اپنا ول پاور کہاں استعمال کرتے ہیں. اچھا, اب آدم علیہ السلام نے توبہ کی, ان کی توبہ قبول ہو چکی ہے, نتیجے میں پہلے احکام تکوینی موجود ہے. احکام تکوینی یعنی یہ قواعد نظام ہستی, ٹھیک ہے, عالم ہستی کے جو قوانین اور قواعد موجود تھے اس کو تکوین کہتے ہیں, عالم تکوین, صحیح ہے. اس کے قواعد تو آدم کی خلقت سے پہلے بھی موجود ہے. جب آدم علیہ السلام کو خلق کیا گیا اور ان کی یہ سب جو واقعات آپ کے سامنے نقل کیے قرآن سے, جب توبہ قبول ہو گئی, اب احکام تکوینی کے ساتھ ساتھ آدم علیہ السلام کو ایک نئی ہدایت ملتی ہے. کس شکل میں؟ دین کی شکل میں. یعنی اب احکام تکوینی کے ساتھ ساتھ احکام تشریعی بھی ملنا شروع ہو گئے, نازل ہونا شروع ہو گئے. تشریع یعنی شریعت, جس کو ہم شریعت کہتے ہیں, دین کہتے ہیں, اس کو ایک اور اسی خاندان کا لفظ ہے, شریعت تشریع, صحیح ہے. اب احکام تشریع بھی آنا شروع ہو گئے, دین آنا شروع ہو گیا, صحیح ہے. اور یہ سب ہمارے لیے, میں نے یہ بات ایک یا دو سیشنز پہلے کہی تھی کہ اگر میں اور آپ مسلسل توبہ اور استغفار میں مشغول ہوں, تو نتیجے میں ہمیں بھی نئی ہدایت ملنا شروع ہو جائے گی اپنی زندگی کو چلانے کے لیے, اس کمال تک پہنچنے کے لیے. البتہ بات یہ نہیں ہے کہ جب ہم توبہ کریں گے نتیجے میں خدا ہمیں دین دے گا اور ہمیں نبی بنا دے گا, نہیں, ایسی بات نہیں ہو رہی ہے. یعنی ہمیں رہنمائی عالم غیب سے ملنا شروع ہو جائے گی, صحیح. آدم نے جو توبہ کی اس کے نتیجے میں پس دین نازل ہوا, صحیح. یعنی دین کا نازل ہونا رہین منت کس چیز پر تھا؟ آدم کی توبہ پر. لیکن باقی انسانوں کے نتیجے میں کیا ہوگا؟ ہدایت نصیب ہوگی مختلف زندگی کے فیزز میں. یعنی کیا, اس کو میں مزید سے بتا دوں بہتر ہے. دیکھیں نئی ہدایت کا مطلب ایک اور بھی ہے کہ نہ فقط مشکلات اور آسانیوں میں ہمیں ہدایت ملے گی, بلکہ قدرت تشخیص ہماری بڑھ جائے گی. کیا مطلب قدرت تشخیص؟ یعنی میں اور آپ توبہ, مسلسل توبہ کے بعد ہمارے اندر خداوند متعال قدرت تشخیص ایجاد کرے گا. کس چیز کے درمیان تشخیص؟ یعنی یہ خوب ہے, یہ بد ہے, صحیح. یہ خوب ہے, یہ خوبتر ہے, یہ بد ہے, یہ بدتر ہے. دیکھیں बाज़ औक़ात मैं और आप जिंदगी के कठिन इम्तिहानात के अंदर खूब और खूबतर के दरमियान तशखीस नहीं, क्या अच्छा है, क्या बहुत अच्छा है, क्या बुरा है, क्या बहुत बुरा है, क्या बुरा है, क्या अच्छा है, आसान नहीं होता। इम्तिहानात के अंदर पता चलता है कि मेरे और आपके अंदर कुदरत तशखीस कितनी कवी है, कितनी स्ट्रांग है। अच्छा, अब आखिरी गुफ्तगू यहां करते हैं और उसके बाद हम अगले सेशन में ये देखेंगे कि आलम, इस पूरे आलम में बुक काउन कौन है। बुक काउन या बुक काइन वो हस्तियां जो सबसे ज्यादा गिरिया करने वाली हस्तियां हैं, कि रिवायात में इनका नाम आया है और उनमें से एक हस्ती खुद हजरत आदम अलैहिस्सलाम है। कि इंशाल्लाह कल ये हदीस मैं आपके सामने पेश करूंगा, लेकिन एक और चीज मैं आपके सामने पेश कर दूं, तौबा की सेकेंड लास्ट बहस, कल भी हम तौबा के बारे में आखिरी बात करेंगे, वो ये कि तौबा के असरात तौबा की कैफियत पर डिपेंडेंट है। जिस तरह, जिस कदर मेरी और आपकी तौबा क्वालिटी तौबा होगी, बाकैफियत होगी, उस कदर उसके असरात होंगे। क्यों? क्योंकि बाज औकात इस कैफियत को देखते हुए तौबा जो है इंसान को इन्हिराफात से बचाता है, दीन के डिस्टोर्शन से बचाता है। देखिए, इस वक्त दीन के मुख्तलिफ नजरियात मौजूद है। इस्लाम के अंदर आप देखें, हर आलिम आता है हौजे से, दीन के वो नजरियात बयान करता है जो वो खुद उसने मेहनत करके उसने समझा है। ठीक है, 20 साल उसने मेहनत की है, अरेबिक ग्रामर पढ़ा है, अहादीस, फिक्र उसूल, फलसफा सब कुछ पढ़ा है, और अब वो दीन को समझ रहा है। सही है, हर आलिम एक खास, आप देखें, मुख्तलिफ दीन की, इसको कहते हैं कराअत दीन, दीन की मुख्तलिफ कराअतें, कराअत मुख्तलिफ दीन, हर बंदा दीन की मुख्तलिफ कराअत कर रहा है। अब मुझे और आपको कैसे मालूम कि दीन की सही कराअत क्या है, दीन का सही नजरिया क्या है, सही दीन क्या है, सही इस्लाम कौन सा है? ये तौबा के नतीजे में हमें मालूम होगा। तौबा है जो हमें इनहिराफ से और डिस्टोर्शन के अंदर जाने से हमें बचाएगा। एक ये काम है तौबा का नतीजा। दूसरा नतीजा क्या है? तौबा इंसान को कमाल का रास्ता दिखाता है। क्यों? मैंने आपको कहा कि तौबा के नतीजे में इंसान को हिदायत नसीब होती हैं, और वो हिदायत कमाल की जानेब, उस रास्ते कमाल की जानेब हिदायत नसीब होती है। जिस कदर तौबा शदीद तर हो, देखें, अब ये मैं चार चीजें आपके सामने बयान कर रहा हूं, ये आप समझें उस क्वालिटी तौबा को बयान कर रहा है। देखें, जिस कदर तौबा, एक, शदीद तर हो, जिस कदर तौबा कवी तर हो, मुहकम हो, जिस कदर तौबा रासिख तर हो, ठीक है, जिस कदर तौबा सादिकाना तर हो, दिल से तौबा, यानी वही सादिकाना, ये चार चीजें, शदीदतर, कवीतर, रासिखतर और सादिकाना तर, नतीजे में इंसान की जिंदगी के बंद गलियां खुलना शुरू हो जाएंगी और इंसान की जिंदगी में नूरानियत आना शुरू हो जाएगी। सही, उसकी जिंदगी में नूरानियत, ये फैक्ट्स बता रहा हूं मैं आपको, अफसाने नहीं है, नूरानियत, यानी वाकई नूर आना शुरू हो जाएगा मेरे और आपके दिलों में। जिस तरह उलमाए इरफान बयान फरमाते कि अगर एक गुनाहगार इंसान कुरान की तिलावत करे, चूंकि गुनाहों की वजह से उसका दिल सियाह हो चुका है, तो कुरान के नतीजे में, तिलावत के नतीजे में, कुरान अपना नूर उसके दिल में वारिद करेगा और वो दिल, उसकी स्याही खत्म हो जाएगी और उसका दिल जो है वो नूर से भर जाएगा, नूर कुरान से। बस इंसान अगर शदीद, कवी और रासिख और सादिकाना तौबा करे, तो उसकी जिंदगी नूरानी हो जाएगी, उसकी जिंदगी से डार्कनेस खत्म हो जाएगा। यहां पर एक ताबीर, एक टर्मिनोलॉजी बहुत ही खूबसूरत बयान फरमाते हैं, वो ये कि हर इंसान की एक महफिल तौबा होनी चाहिए। हम मुख्तलिफ महफिलें बरपा करते हैं, क्या हमने आज तक तौबा की महफिल बरपा की है, जिसके अंदर शोलावर तौबा हम करें, چی کو پکار کے ساتھ ہم توبہ کریں. کبھی ہم نے ایسا کیا ہے؟ ماہ رمضان اور یہ خصوصاً یہ راتیں جو اس وقت ہیں توبہ کی محفلیں برپا کرنے کے بہترین راتیں ہیں، یہ بہترین راتیں، بہترین شب، خصوصاً شبہائے قدر اور اس رمضان کے آخری 10 دن. اولیاء خدا فرماتے ہیں کہ یہ ان کی بات بتا رہا ہوں کہ وہ یہ خود اپنے زبان سے یہ بات کرتے تھے کہ میں اور ہم رجب، شعبان اور 20 رمضان تک منتظر ہوتے ہیں، تقریباً 2.5 مہینے تک ہم منتظر ہوتے ہیں تاکہ رمضان کی یہ 10 راتیں ہمیں مل جائیں. یعنی وہ رجب، شعبان اور رمضان کی 20 راتوں تک اتنی محنت کرتے ہیں، اتنی محنت کرتے ہیں تاکہ رمضان کے آخری 10 دن اور راتوں سے درست فائدہ اٹھا سکیں، اس کی برکات ان کے نصیب ہو جائیں. بس یہ بہترین ایام ہیں جو ہمیں نصیب ہوئے، خداوند متعال کا شکر ہے، لاکھ لاکھ شکر ہے. بس ہم آئیں، توبہ کی محفلیں برپا کریں اور گریہ و زاری کریں، اور توبہ اور شعلہ ور توبہ کے ذریعے جہنم کے شعلے اور جہنم کی آگ کو ہم بجھا دیں انشاءاللہ. کل انشاءاللہ آپ کے سامنے آدم علیہ السلام کی محفل توبہ جو ہے وہ، جو خود قرآن مجید نے اس محفل توبہ کا ذکر کیا ہے، آپ کے سامنے انشاءاللہ پیش کروں گا، اور اپنے موضوع کو انشاءاللہ پھر آگے بڑھائیں گے اور دیکھیں گے کہ یعنی یہاں تک، یہ جب توبہ کی بات جب ختم ہو جائے گی ٹاپک، یعنی یہاں پر انسان شناسی مکمل ہو جاتی ہے. البتہ انسان شناسی ان بریف، ناٹ ان ڈیٹیل، صحیح، ڈیٹیلڈ باقی ہے. اور پھر ہم آئیں گے کہ جو بہت ہی انٹرسٹنگ ٹاپک ہے وہ ہے آدم اور حوا کی ملاقات. احادیث میں عجیب تعبیریں آئی ہیں کہ آدم نے کب پہلی ملاقات کی حوا سلام اللہ علیہ سے، کیا باتیں کی انہوں نے آپس میں، جب پہلی دفعہ دیکھا آدم نے حوا کو تو ان کے کیا ایکسپریشن تھے، حوا نے کیا ایکسپریشن کا اظہار کیا، دونوں نے آپس میں کیا باتیں کی. اور انشاءاللہ آپ کی خدمت میں انشاءاللہ پیش کریں گے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.
اللهم صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد. اللهم صل على محمد وآل